नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता सहकार्य संघ हुँदै प्रदेशसम्म पुगेको छ। प्रदेशमा यी दुई दलको सरकार गठन भइरहेको छ। हालै मुख्यमन्त्री बन्नुभएका एमाले लुम्बिनी प्रदेशका संसदीय दलका उपनेता चेतनारायण आचार्यले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ। लुम्बिनी प्रदेशको आवश्यकता, प्राथमिकता र प्रदेश सरकारको योजना कार्यक्रम लगायतका विषयमा आजको अन्तर्सम्वादमा कुराकानी गर्नेछौ। कुराकानीमा हामीसँग मुख्यमन्त्री चेतनारायण आचार्य हुनुहुन्छ। अब यहाँ मुख्यमन्त्री भइसकेपछि अथवा चाहिँ कांग्रेस र एमाले दुई ठूला दलको गठबन्धन भइसकेपछि संघमा जसरी अपेक्षा गरिएको छ कि कहीँ न कहीँ राजनीतिक स्थिरता कायम होला भनेर त्यो प्रदेशमा पनि एउटा आशा गर्न सकिन्छ। त्यहाँ ठूलो दल यहाँहरू र यहाँहरू पछिको नेपाली कांग्रेसको सरकार बनेको छ। अब खास गरी संघीयतालाई लिएर जुन प्रश्नहरू उठेको थियो कि अब यो संघीयता चल्छ कि चल्दैन, संघीयताले कस्तो गर्छ, यसको नतिजा कस्तो आउँछ र कतिपय सन्दर्भमा संघीयताका बारेमा नकारात्मक दृष्टिकोणहरू नै अलि बढ़ी पाइएको छ। यहाँहरूलाई चुनौती पनि छ संघीयतालाई संस्थागत गर्ने लगायतका यावत सन्दर्भहरूमा। अब यहाँको आँखा नजर कतातिर कसरी केन्द्रित भइरहेको छ?
जुन विषय उठाउनु भएको छ यही विषयलाई आत्मसात गरेर यो मुलुकका दुई ठूला राजनैतिक दलहरू राजनीतिक स्थायित्वको निम्ति अहिले एक ठाउँमा उभिएर संयुक्त सरकार बनाउने काम भएको छ र त्यसले एक मुलुकलाई कुन दिशातर्फ अगाडि बढाउने भन्ने सन्दर्भमा साझबुझे अवधारणा पनि अगाडि सारिसकेको छ र मूलत अहिले जुन जनतामा निराशा थाएको छ यो निराशा थाम्नुको पछाडिको मुख्य कारक तत्त्व भनेकै राजनीतिक अस्थिरता हो। त्यो राजनीतिक अस्थिरताको कारणले गर्दा नै मुलुकमा एक खालको भनियो भने राजनीतिक सामाजिक सांस्कृतिक हरेक क्षेत्रमा अराजकता बढ्दै गइरहेको छ र सरकार बन्छ, सरकारले एउटा योजना अगाडि सार्छ, फेरि केही दिनमा अर्को सरकार बन्छ। यो कारणले गर्दा पनि जनतामा जुन देखा परेको अहिलेको निराशा हो त्यो निराशालाई चिर्नको निम्ति मुलुकका दुई राजनैतिक शक्तिहरू एक ठाउँमा उभिएर अहिले राजनैतिक स्थायित्वको निम्ति अगाडि बढिरहेको सन्दर्भमा केन्द्रमा पनि सरकार बनिसकेको छ र अहिले हामी प्रदेशमा पनि दुई राजनैतिक शक्ति मिलेर हामीले सरकार बनाएका छौँ र जुन सरकार बनिसकेपछि अहिले जनतामा केही आशा र भरोसाका केही किरणहरू देखा पर्न थालेका छन् र अहिले लुम्बिनी प्रदेशको सन्दर्भमा त्यसको त्यो यो सरकारको नेतृत्व गरेर अहिले मेरो नेतृत्वमा सरकार बनिसकेको छ र हामी कार्यविभाजन पनि गरिसकेका छौँ र हामीले अब कसरी अगाडि जाने भन्ने सन्दर्भमा हामी बसेर एउटा अवधारणा पनि बनाइसकेका छौँ र केही दिनमा हामी संयुक्त रूपमा त्यो अवधारणा हामी सिङ्गो लुम्बिनीवासी आदरणीय बुवामा दाजुभाइ दिदीबहिनीहरू समक्ष हाम्रा प्रतिबद्धताहरू आगामी दिनका हाम्रा कार्ययोजनाहरू हामीले प्रस्तुत गर्नेछौँ र मेरो नेतृत्वमै सरकार बनिसकेपछि पनि हामी पहिलो बैठकबाटै अहिले जुन मुलुकमा व्याप्त रूपमा भ्रष्टाचार बढेको छ त्यो भ्रष्टाचारलाई न्यूनीकरण गर्नको निम्ति र प्रदेशमा सुशासन कायम गर्नको निम्ति मैले मेरो पहिलो क्याबिनेट बैठकबाटै हामीले पाँच वर्षे रणनैतिक योजना निर्माण गर्ने गरी त्यसलाई हामीले जनता समक्ष सरकारवाला समक्ष बहस छलफल चलाउने गरी त्यो निर्णय पनि गरिसकेका छौँ र साथसाथै अहिले यो सरकार बनिसकेपछि जुन उपभोक्ता समितिको माध्यमबाट ठेकदारहरूले काम गर्ने परिपाटी उल्लेख्य रूपमा विकास भएको छ यसलाई निरुत्साहित गर्नको निम्ति हरेक कामहरू प्रतिस्पर्धाको माध्यमबाट अगाडि बढाउने भनेर हामीले विधिवत रूपमा निर्णय पनि गरिसकेका छौँ र हामीले गरेका यी निर्णयहरूले जनतामा केही यो सरकारले अब केही गर्छ कि भनेर त्यो आशा जगाएको छ।
अब जस्तो भनौँ न, प्रदेशलाई लिएर एउटा त सबैभन्दा पहिला उत्साह नै छ कि जनताको नजिकमा सरकार जानेछ, जसरी संघ सरकार अथवा योभन्दा अगाडि हामी एकात्मक चाहिँ राज्य प्रणालीमा थियौ, काठमाडौँले कहीँ न कहीँ हामीलाई हेरेन भनेर सबैतिरबाट गुनासो आएको थियो, खास गरी कर्णालीको सन्दर्भ जोडौं या मधेसकै सन्दर्भ जोडौं या लुम्बिनीकै पनि कतिपय क्षेत्रबाट त्यस्ता खालका आवाजहरू थिए कि भौगोलिक रूपमा टाढा भइरहँदाखेरि त्यसरी जोड्न सकेन भनेर, त्यसैको आवश्यकता एउटा सम्बोधन हुने गरी हामी संघीयतामा पनि गयौं। संघीयता कार्यान्वयन गरेको पनि धेरै वर्ष नै अब भइसकेको छ, विस्तारै अब यसलाई समीक्षा गर्नुपर्ने हो कि भन्ने आवाजहरू पनि उठिरहेको। प्रदेश सरकारले चाहिँ त्यो सम्भावनालाई, निराशातर्फ जान नदिनलाई के गर्न सक्छ, कस्ता कस्ता खालका सम्भावनाहरू छन्? एक त संघीयताकै सम्भावनालाई यहाँले कसरी हेर्नु भएको छ पहिलो प्रदेशको, दोस्रो लुम्बिनीका सम्भावनाहरू, आफ्नो मौलिक सम्भावनाहरू, जस्तो आर्थिक उन्नतिको समुन्नतिको सन्दर्भ, यहाँले अब भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरा गरिरहँदा मूल रूपमा मानिसहरूलाई चाहिँ कहीँ न कहीँ आत्मनिर्भरतातर्फ लैजाने सन्दर्भ, लुम्बिनीले आफूलाई भनौँ न संविधान त संघीयतालाई संस्थागत गर्न कसरी खरो उतार्न सक्छ? यहाँ बीचमा दुई तीन पटक मन्त्री पनि भइसक्नु भएको छ।
हजुर, विशेष गरेर हामीले हाम्रो प्रदेशको सन्दर्भमा हाम्रो मुख्य अब आमदानीको स्रोत भनेकै हाम्रो कृषि र पर्यटन हो। कृषि र पर्यटनको क्षेत्रमा हामीले उल्लेख्य विकास गरेर जानको निम्ति प्रदेश सरकारले 81-82 को योजनामै हामीले कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ र पर्यटनलाई दोस्रो प्राथमिकतामा राखेर जनतालाई उत्पादन कार्यसित कसरी जोड्न सकिन्छ भन्ने सन्दर्भमा हामी विभिन्न खालका कार्यक्रमहरू अगाडि सरकारले सारेको छ र त्यो कार्ययोजनाहरूलाई लागू गर्नको निम्ति अहिले मेरो नेतृत्वमा सरकार बनेको छ र ती कार्ययोजनालाई हामी अगाडि बढाएर लिएर जाने त्यो योजनाका साथ अगाडि बढेका छौँ। दोस्रो भनेको हाम्रो लुम्बिनी प्रदेश भनेको एउटा मिनी नेपाल जस्तै हो। यहाँ पहाड छ, हिमाल छ, तराईको उर्वर भूमि छ। यसलाई हामी उच्च प्राथमिकतामा राखेर हरेक क्षेत्रमा हामीले विशेष योजना बनाएर जनतालाई धेरैभन्दा धेरै जनतालाई उत्पादन कार्यसित कसरी जोड्न सकिन्छ भन्ने त्यो योजनाका साथ हामी अगाडि बढ्न खोजेका छौँ भने अहिले आएर र प्रदेशमाथि जुन राजनीतिक रूपमा प्रदेश आवश्यक छैन, प्रदेशले काम गरेको छैन भन्ने खालका जुन अखबार फैलाएर प्रदेशप्रति जनताको वितृष्णा पैदा गर्ने काम भएको छ। म तपाईँलाई तपाईँको रेडियो मार्फत आम हाम्रो लुम्बिनीवासी आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई म सुसूचित गर्न चाहन्छु। आज चाहे त्यो संघीय सरकारको कुरा गर्नुहोस्, अब पुँजीगत भन्दा चालुतर्फ धेरै खर्च भएको छ, पुँजीगत खर्च भन्नुहुन्छ भने न्यून मात्रामा भएको छ। चाहे त्यो स्थानीय पालिकाको कुरा गर्नुहोस्, स्थानीय पालिकामा पनि पुँजीगत खर्च भन्दा चालुतर्फ धेरै प्रचुर मात्रामा खर्च भएको छ। तर हाम्रो यही लुम्बिनी प्रदेश हो, हामी पुँजीगत खर्च भन्दा चालु खर्च एकदम न्यून गरेर हामी अगाडि बढेका छौँ र जनताले चाहेका जनताले रोजेका योजनाहरू हामीले गाउँ गाउँमा हाम्रा कार्यक्रमहरू लगेका छौँ र यो 74 सालदेखि अनि हामी अहिले यो 81 सालसम्म आइपुग्दा भौतिक पूर्वाधारको क्षेत्रमा हामीले धेरै परिवर्तन गरेका छौँ। धेरै परिवर्तन गरेका छौँ भने खानेपानीको क्षेत्रमा पनि हामी डाइनेस्टिक रूपमा हामीले चेन्ज गरेर अहिले जनताको घर घरमा धाराहरू हामी पुर्याएका छौँ र यही वर्ष मात्रै यो चालु वर्ष मात्रै हामीले 168 आयोजनाहरू सम्पन्न गरेर हामीले 7,04,000 जनताको घर घरमा खानेपानीका धारा पुर्याउने गरी त्यो योजनाका साथ हामी अगाडि बढेका छौँ भने सिँचाइको क्षेत्रमा पनि 74 सालदेखि अहिलेसम्म आइपुग्दा हामीले धेरै भूमि जुन उर्वर भूमि थिए त्यो सिँचाइ अभावको कारण हामी उत्पादन गर्न सकिराखेका थिएनौँ त्यस्तो ठाउँहरूमा हामीले प्रचुर मात्रामा सिँचाइका योजनाहरू सम्पन्न गरेका छौँ भने हामी धेरै विद्यालय भवनहरू हामी निर्माण गरेका छौँ, शैक्षिक क्षेत्रमा पनि त्यस्तै गरेर सुधार भएको छ, स्वास्थ्य क्षेत्रमै पनि हामी चेन्ज गरेर अहिले हामी लुम्बिनी प्रादेशिक हस्पिटल हाम्रो एउटा गौरवको आयोजनाको रूपमा त्यसलाई अगाडि बढाइराखेका छौँ र हामी 700 शय्याको हस्पिटल निर्माण गर्दैछौँ भने यस्ता यावत कामहरू जनताको पक्षमा हामी गरिराखेका छौँ। तर केही निश्चित अब समूहले अनि प्रदेशको आवश्यकता छैन, प्रदेशले काम गरेन भन्ने खालका जुन अखबार फैलाइराखिएको छ, अहिले प्रदेश भनेको जनताको मन छुने गरी प्रदेशले आफ्ना काम कारबाहीहरू अगाडि बढाएको छ। हो, अलिकति राजनीतिक अस्थिरताको कारणले केही समस्याहरू सिर्जना नभएका होइनन्, भएका छन्। ती समस्यालाई अब राजनीतिक दायित्व दिएर ती जुन समस्याको रूपमा देखा परेका छन् हामीले पहिचान गरिसकेका छौँ, त्यसलाई हामी अगाडि बढाउँछौँ र फेरि जनताको त्यो निराशालाई आशामा परिणत गरेर हामी अगाडि बढ्ने त्यो योजनाका साथ हामी त्यो संकल्पका साथ अगाडि बढेका छौँ।
मुख्यमन्त्री, जस्तो अब समय लिएरै एउटा कुरा गरौँ कि यहाँले भनेका कुराहरू अब जनताको आँखामा ठ्याक्कै यहाँको आँखामा त यहाँले त देख्नुभयो अहिले कि संघीयताको आवश्यकता पनि छ, प्रदेशले काम पनि गरिरहेको छ, जनस्तरमा पहिला भन्दा जसरी हामी एकात्मकमा थियौँ त्योभन्दा बढी काम भएको छ। तर जनताको आँखाबाट देख्ने गरी यहाँहरूले गर्नुभएको कामले प्रदेशको संरचना या संघीयताको औचित्य पुष्टि चाहिँ कहिले गर्छ, कति समयपछि जनस्तरबाटै होइन हामीलाई प्रदेश चाहिँ चाहिन्छ, यो देशमा प्रदेश सरकार एकदम आवश्यक रहेछ भनेर भन्लान्?
त्यो हाम्रा हरेक कुराहरू त्यो निर्धारण गर्ने भनेको हाम्रा काम कारवाही र हाम्रा व्यवहारले हो। मलाई लाग्छ राजनीतिक दायित्व भइसकेपछि हाम्रा काम कारवाही र व्यवहारले यो 3 वर्षको अवधिमा त्यो कुराहरू हामी पुष्टि गरेरै देखाउँछौँ।
भनेको अबको 3 वर्षमा प्रदेश संरचना संस्थागत गर्न यहाँहरूले गर्नुभएको कामले त्यसको एउटा औचित्य पुष्टि गर्छ होइन त?
पुष्टि गर्छ
हजुर। अब त्यसको लागि जुन यहाँले अघि उल्लेख गर्नुभयो कि पञ्चवर्षीय रणनीतिक योजना जुन छ त्यसको कार्यान्वयन हुन्छ, त्यसै गरी भ्रष्टाचार नियन्त्रणको सन्दर्भ, सुशासनको सन्दर्भमा सही ढंगले काम हुन्छ, चालू बजेट भन्दा बढी चाहिँ पुँजीगत खर्च हुन्छ होइन त?
बिल्कुल,
आधार त्यही हुन्, आधार
हामी गरिसकेका छौँ। गत वर्षै पनि म अर्थमन्त्री भइराख्दाखेरि मैले जुन बजेट अहिले प्रस्तुत गरेको छु त्यो बजेटले धेरै हामी चालुतर्फ 2 अरब अनि 16 करोड रुपियाँ त हामी चालुतर्फ घटाएर अनि पुँजीगत तर्फ हामी बढाउने 1 अरब 31 करोड पुँजीगत खर्च हामी बढाएर हामी अहिले यो बजेट ल्याएका छौँ।
अब यो कृषि र पर्यटनको जुन सन्दर्भ यहाँले जोड्दै हुनुहुन्थ्यो नि त्यसमा चाहिँ कृषि र पर्यटनको जुन कुरा यहाँ गर्दै हुनुहुन्थ्यो यहाँहरूको पहिलो र दोस्रो प्राथमिकता त्यसमा चाहिँ कसरी काम हुन्छ भइरहेछ?
हामी खास गरेर कृषिको निम्ति अहिले अब के गर्न सकिन्छ भनेर त्यो खोजको निम्ति पनि छौँ र अहिले विशेष गरेर पशुपालन क्षेत्र र अनि कृषि क्षेत्रमा उत्पादन कार्य लागेका किसानहरूलाई प्रोत्साहन स्वरूप त्यो परिणामको आधारमा हामीले उहाँहरूलाई अनुदानको व्यवस्था पनि गरेका छौँ र पहिलो हाम अब मुख्यमन्त्री शङ्कर पोखरेलका पाला थालनी गरेका ती चिसियान केन्द्रहरू कोल्ड स्टोरहरू त्यो अलपत्र अवस्थामा थिए, जुन जनता किसानहरूले उत्पादन गर्छन्, उत्पादन गरेको चिजले बजार नपाइरहँदा ती वस्तुहरू नष्ट हुने जुन अवस्था थियो ती कोल्ड स्टोरहरूलाई सञ्चालन गर्ने गरी त्यो कार्ययोजना हामी निर्माण गरेका छौँ र केही हामीले वत्सालाहरू सञ्चालन गर्ने भनेर त्यो वत्सालाका कार्यक्रमहरू हामी योजनाहरू अगाडि बढाएका थियौँ, ती योजनाहरू अलपत्र अवस्थामा थिए र त्यसलाई पनि अगाडि बढाउने र किसानहरूले उत्पादन गरेका मासुजन्य वस्तुहरू त्यहाँ ल्याएर त्यसलाई प्याकेजिङ गरेर अनि बाहिर पठाउने गरी त्यो योजनाका साथ हामी अगाडि जान खोजेका छौँ र सँगसँगै कृषि फर्महरूलाई कसरी आकर्षण दिने, खास गरेर युवाहरूलाई त्यो कृषि क्षेत्रमा त्यो उत्पादन कार्यमा कसरी जोड्ने भनेर हामीले कृषि ऋणको पनि व्यवस्था गरेका छौँ र त्यो योजना पनि हामीले अगाडि सारेका छौँ, सहुलियत दरमा ऋण दिने त्यो योजना पनि हामी अगाडि बढाएका छौँ भने पर्यटकीय पर्यटन क्षेत्रमा विशेष गरेर लुम्बिनी भनेको लुम्बिनी प्रदेश भनेको पर्यटकीय क्षेत्रको यो एउटा हब पनि हो। हाम्रो यही लुम्बिनी प्रदेशमा 2-3 हाम्रा राष्ट्रिय निकुञ्ज पर्छ र हाम्रो लुम्बिनी जस्तो अब महान गौतम बुद्धको जन्मभूमि भएको अब स्थल पनि हाम्रैमा छ, स्वर्गद्वारी प्रभु जस्तो जन्मेर अनि तपस्या गरेको भूमि पनि हाम्रो प्रदेशमै छ, डिडी जस्तो पवित्र त्यो नदी तीर्थस्थल देशुङ्गा जस्ता तीर्थस्थलहरू हाम्रो लुम्बिनी प्रदेशमै पर्छ भने बाँकेमा बागेश्वरी मन्दिर त्यस्तै गरेर ठाकुर बाबा मन्दिर जस्ता ऐतिहासिक पुरातात्विक उसले यो पूर्ण भूमि हो त्यस मानेमा पनि अनि यहाँ पर्यटकलाई हामी योजनाबद्ध ढङ्गले पर्यटक त आइराखेको छ लुम्बिनीमा, तर त्यो लुम्बिनीमा आएको पर्यटकलाई हामी विशेष गरेर यहाँ धेरैभन्दा धेरै पर्यटकहरू भित्राउने र तिनीहरूलाई यहाँ अडाउन कसरी अडाउन सकिन्छ यो योजनाका साथ हामी लुम्बिनी सर्किटको अवधारणालाई अगाडि सारेर हामी अगाडि बढ्न खोजिराखेका छौँ, त्यो योजना पनि हामी बनाएका छौँ भने सँगसँगै हामी एउटा प्रदेश सरकारकै आयोजनामा हामीले बौद्ध भिक्षुहरूको एउटा भेला सम्मेलन गर्ने त्यो खालको कार्यक्रम पनि हामीले अगाडि बढाउन खोजेका छौँ।
हजुर, अब मुख्यमन्त्रीज्यू केही राजनीतिक प्रसंगमा लागौं, हामी अन्तर्सम्वादमा छौं। अन्तर्सम्वादमा आज हामीले नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता सहकार्य संघ हुँदै प्रदेशसम्म पुगेको र त्यसै क्रममा लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनेको र त्यसमा कांग्रेस पनि सहभागी भएको सन्दर्भमा कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य। अब यहाँहरूको दुईटा पार्टी जुन ठूलो पार्टी दुईवटै ठूलो पार्टी छ, कांग्रेस केही सीटमा संघमा ठूलो छ, लुम्बिनीमा यहाँहरू केही ठूलो पार्टी हुनुहुन्छ, ठूला पार्टीहरूको स्वार्थ पनि बाजिने सम्भावना हुन्छ, ठूला पार्टीहरूको सत्ता सहकार्यले कहीँ न कहीँ चुनौतीहरू पनि बढाएको हुन्छ, त्यो चुनौतीलाई कसरी यहाँले समाधान गर्नुहुन्छ, कसरी यहाँ त्यो चुनौती सामना गर्नुहुन्छ?
यस्तो छ, मुलुकमा जति जति बेला संकट पर्छ, जति जति बेला राजनैतिक अस्थिरता हुन्छ, त्यति त्यति बेला यो मुलुकका दुईवटा ठूला पार्टी विशेष गरेर नेकपा एमाले र नेपाली काङ्ग्रेस एउटै ध्रुवमा उभिएर मुलुकको सङ्कटलाई हल गर्ने कार्यमा विगतदेखि नै हामी लड्दै आएका हौँ र जुट्दै पनि आएका छौँ र यसको निम्ति अब तपाईँलाई थाहा छ जति जति हामी काङ्ग्रेससित यो मात्रै अहिले मात्रै गरेको अभ्यास होइन, योभन्दा पहिले पनि हामी काङ्ग्रेससित पटक पटक हामी संयुक्त सरकार बनाएर मुलुकमा देखा परेका समस्याहरूलाई हामी संयुक्त रूपमै हल गरेर अगाडि बढेका छौँ र हो राजनीतिक रूपमा नेपाली काङ्ग्रेसले एउटा विचार अवलम्बन गरेको छ, हामी नेकपा एमाले एउटा विचार अवलम्बन गरेको छ, तर मुलुक बनाउने सवालमा काङ्ग्रेस नेपाली काङ्ग्रेसको र हाम्रो राजनीतिक दायित्व गर्ने ल्याउने सन्दर्भमा हामी धेरै पटक हामी एउटै ठाउँमा उभिएका छौँ, चाहे त्यो बहुदल ल्याउने राणा शासनको अन्त्य गर्ने सवालमा भन्नुहोस्, राणा शासनको अन्त्य गर्ने सवालमा पनि नेपाली काङ्ग्रेस र नेकपा तत्कालीन नेकपा एउटै ध्रुवमा हामी उभिएर अनि सङ्घर्ष गरेर परिवर्तन ल्याएको हो, अनि आएर हामी 2046 सालको संयुक्त जनआन्दोलन पनि नेपाली काङ्ग्रेस र अनि तत्कालीन एउटै ध्रुवमा उभिएर हामीले परिवर्तन ल्याएको हो।
हजुर, काङ्ग्रेस र यहाँहरूको सन्दर्भ त छँदैछ, त्यो पनि अब मिलाउन यहाँहरूलाई चुनौती छ, त्यसमाथि पनि यहाँकै पार्टीमा पनि चुनौती छ, यहाँकै संसदीय दलको नेता अहिले अलिकति यहाँहरूसँग असन्तुष्ट हुनुहुन्छ, मुख्यमन्त्री हुन पाउनु भएन, उहाँ यहाँलाई बनाइयो, अलि पार्टीभित्र चलखेल भयो भनेर उहाँले औपचारिक रूपमै भन्नुभएको छ, त्यो चाहिँ कसरी मिलाउनुहुन्छ?
यस्तो होला, व्यक्तिगत रूपमा उहाँ मसित अब चित्त दुखाउनु पर्ने अथवा उहाँले बाहिर मिडियामा त्यो भनेको तपाईँले सुनाउनुभयो, मैले सुनेको छैन, निर्णय यहाँ प्रदेशबाट भएको होइन, निर्णय गरेको अब माथि पार्टी केन्द्रले गरेको शीर्षस्थ नेतृत्व तहबाट भएको छ र त्यहाँ पनि सर्वसम्मत ढङ्गले अहिले मेरो नाम अगाडि सारिएको छ, स्वाभाविक रूपमा अब यहाँले आफै पनि विश्लेषण गर्न सक्नुहुन्छ, सातवटा प्रदेशमा छवटा प्रदेशमा उपनेताको व्यवस्था थिएन तर लुम्बिनी प्रदेशमा उपनेताको पनि व्यवस्था गरिएको छ, गरिएको हाम्रो प्रदेशमा गरेको छ र पहिले तपाईँलाई मैले थोरै अलिकति थोरै संकेत गरौ जति बेला
संक्षेपमा भनिदिनु पर्ला हजुर
संसदीय दलको नेता चयन गर्ने सन्दर्भमा त्यति बेला मैले पनि आफूले आकांक्षा राखेको थिएँ र त्यसपछि गएर एक खालले अब नेतृत्व बीचमा हाम्रो भद्र सहमति के भएको थियो भनिसकेपछि अघिल्लो पहिलो पटक उहाँले नेतृत्व गर्ने र पछि मैले आफूले गर्ने भन्ने खालका कुराहरू भएका थिए। सायद त्यही कुरालाई अब आत्मसात गरेरै होला अब शीर्षस्थ तहबाट अब यो सरकारको नेतृत्व गरेर जाने पार्टीले जिम्मा मलाई दिएको छ र त्यो जिम्मेवारीका साथ म अगाडि बढी पनि सकेको छु र मलाई लाग्छ व्यक्तिगत रूपमा उहाँ मेरो नेतै हो, आदरणीय नेता हो, उहाँको मातहतको म उपनेता हो, उमेरको हिसाबले पनि उहाँ मेरो अग्रजै हो, जिम्मेवारीको हिसाबले पनि उहाँ मेरो नेता हो।
मुख्यमन्त्री हजुर हजुर हजुर
म के कुरामा ढुक्क छु भन्नुहुन्छ भने हाम्रो आन्तरिक समस्या छैन, उहाँले मलाई दिशा निर्देश गर्नुहुन्छ,
धेरै धन्यवाद हजुर यहाँलाई धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारी सहित सन्तोष रेग्मी बिदा हुन्छु। हवस् त नमस्कार।